यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। दुईजना थपिएपछि मुलुकभर कोरोना संक्रमितको संख्या 59। पछिल्लो पटक संक्रमण भेटिएका रूपन्देही र बाँकेमा लकडाउनमा थप कडाई। हरेक परिवारमा कम्तीमा एकजनाको कोरोना परीक्षण गराउने व्यवस्था गर्न सरकारलाई संसदको विधायन व्यवस्थापन समितिको निर्देशन। सत्तारूढ़ नेकपाको सचिवालय बैठक आज पुनः बस्दै। लकडाउनबाट प्रभावित मुलुकभरका 10 लाख भन्दा बढ़ीलाई राहत वितरण। र उत्तर कोरियाली नेता किम जोङ उन 3 सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। यसअघि बसेको सचिवालयको बैठक छलफल नसकिएको भन्दै अर्को बैठक आज बस्ने निर्णय गरेको थियो। रूपन्देहीमा 25 वर्षीय एक पुरूष र बाँकेमा 60 वर्षीय एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या 59 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हिजो आयोजित नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित मध्ये 49 जना पुरूष र 10 जना महिला रहेको र उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो।
बाँके जिल्ला नेपालगंजका 60 वर्षीय पुरूषको नमूना परीक्षण गर्दा भेरी अस्पतालमा पोजिटिभ देखिएको छ। त्यसै गरी रूपन्देहीका 25 वर्षीय पुरूषको पनि नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गर्दा पोजिटिभ देखिएको छ। यसरी दुईजना थप पोजिटिभ देखिनु भएको छ। कुल संक्रमितको संख्या 59 पुगेको छ, जसमध्ये पुरूषहरू 49 जना हुनुहुन्छ भने महिला 10 जना हुनुहुन्छ।
मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले मुलुकमा हालसम्म पीसीआर विधिबाट 12,577 र आरडीटी विधिबाट 47,797 जनाको परीक्षण गरिएको जानकारी दिनुभयो। हाल देशभर 24,907 जनालाई क्वारेन्टाइनमा राखिएको र 94 जनालाई आइसोलेशनमा राखी उपचार गरिरहेको डाक्टर देवकोटाले जानकारी दिनुभयो। मीडिया ब्रिफिङमा प्रवक्ता डाक्टर देवकोटाले विराटनगरमा गर्भवतीले सेवा नपाएको विषयमा मन्त्रालयको ध्यान आकर्षण भएको र बिरामीलाई सेवा दिने विषयमा लापरवाही नगर्न आग्रह गर्नुभयो।
एकजना गर्भवतीले सेवा नपाएर भौतारिनु परेको अवस्था, विभिन्न दुःखहरू बेहोर्न परेको अवस्था विभिन्न संचार माध्यममा आउँदा हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंगुलाई दुःख लागेको छ। यसमा हाम्रो पूर्ण रूपमा ध्यानाकर्षण पनि भएको छ। के भएको हो सत्य तथ्य पत्ता लगाएर लापरवाही भएको भए कारवाही अगाडि बढ़ाउने मन्त्रालयको सोच छ र यस्तो क्रियाकलाप नदोहोरिन र नदोहोर्याउन सम्बन्धित सबैलाई यस मन्त्रालय आग्रह पनि गर्दछ। यो बेलामा सबै मिलेर के COVID-19 के COVID-19 भन्दा बाहिरका बिरामीहरू सबैलाई हामीले सेवा दिनुपर्ने हुन्छ।
रूपन्देहीमा एकजना पुरूषमा कोरोना संक्रमण पुष्टि भएपछि पूर्णिहवा गाउँ सील गरिएको छ। कोटहीमाई गाउँपालिकाको मजगावा स्थित श्री मर्चवार उच्च माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका 25 वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको हो। गाउँलेलाई खाद्यान्न र आपतकालीन समस्याको समाधानका लागि स्थानीय तह र प्रशासनले समन्वय गर्नेछन्। संक्रमण पुष्टि भएका पुरूषलाई बुटवलको कोरोना अस्थायी अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिएको छ। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। बाँकेमा कोरोना भाइरस संक्रमित भेटिएपछि बाँके प्रशासनले उच्च सतर्कता अपनाएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्थित उच्च स्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना संक्रमणको आशंकामा नेपालगंजका 4 स्थान बन्द गरेको छ। बाँके प्रशासनले नेपालगंजको डीएसपी रोड, धम्बोजी, एकलौनी र महेन्द्र पार्क आसपासका क्षेत्र बन्द गरी घर बाहिर निस्कनमा रोक लगाउनुका साथै आवत जावत बन्द गराएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकले सरकारलाई हरेक परिवारको एकजनामा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। यसका लागि विस्तृत कार्ययोजना बनाई लागू गर्न समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएको हो। समितिको बैठकमा मन्त्री ढकाललाई आमन्त्रण गरिएको थियो। समितिका सभापति परशुराम मेघी गुरूङले सरकारले COVID-19 को रोकथाम तथा नियन्त्रणका लागि अहम भूमिका निर्वाह गरेको र अब थप जोखिम बढ़न नदिनका लागि प्रत्येक परिवारका एकजनामा परीक्षण गर्नुपर्ने बताउनुभयो। बैठकले संक्रामक रोग ऐन 2020 संशोधन गरी आवश्यक कानून बनाउन निर्देशन समेत दिएको छ। लकडाउनबाट प्रभावित देशभर असंगठित क्षेत्रमा कार्यरत श्रमिक, मजदूर र असहाय गरी 10,06,021 घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ। हिजोसम्म सातै प्रदेशका 10,06,021 घर परिवारलाई राहत सामग्री वितरण गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार स्थानीय तहमा राहत पाउने लाभग्राहीको यकिन तथ्याङ्क राख्न सातै प्रदेशमा एक एकजना उपसचिव परिचालन गरी तथ्याङ्क अध्यावधि गर्ने कार्य भएको छ। सरकारले लकडाउनबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक र मजदूरलाई राहत सामग्री वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मन्त्रालयले राहत वितरणका लागि नमूना मापदण्ड जारी गरी 753 स्थानीय तहलाई पठाएको थियो। कोरोना संक्रमण फैलन नदिन सरकारले जारी राखेको लकडाउनका कारण राष्ट्रिय गौरवका आयोजनामा परेको प्रभावबारे राष्ट्रिय योजना आयोगले अध्ययन शुरू गरेको छ। आयोगले निर्माणका क्रममा रहेका 21 राष्ट्रिय गौरवका आयोजनाको अवस्था एवं समस्याबारे अध्ययन थालेको हो। पछिल्लो पटक सरकारले 400 केवी क्षमताको नाङ्लेभारे बुटवल प्रसारण लाइन र सुनकोशी मरिन डाइभर्सन आयोजनालाई समेत राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको भए पनि ती आयोजनाको भने काम शुरू भइसकेको छैन। आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कणेलका अनुसार सिक्टा सिंचाई आयोजना र बबई सिंचाई आयोजनामा लकडाउनका कारण परेको प्रभावका बारेमा जानकारी लिइएको हो। सरकारले कोरोनाको कारण मुलुकको विकास निर्माणको क्षेत्रमा परेको दीर्घकालीन प्रभावका बारेमा अध्ययन गर्ने जिम्मा आयोगलाई दिएको छ। तत्कालीन प्रभावका बारेमा अर्थ मन्त्रालयले अध्ययन गरिरहेको भए पनि दीर्घकालीन प्रभावका बारेमा अध्ययन गरी सरकारलाई सुझाव दिन आयोगलाई जिम्मा दिइए अनुसार नै आफूहरूले श्रव्य दृश्य माध्यमबाट राष्ट्रिय गौरवका आयोजनाको अवस्थाका बारेमा जानकारी लिन थालेको उपाध्यक्ष प्राध्यापक डाक्टर कणेलले बताउनुभयो। उहाँले सबै आयोजनाको अवस्थाका बारेमा जानकारी लिने र समस्या समाधानमा सहजीकरण गर्ने जानकारी समेत दिनुभयो। कोविड 19 को संक्रमण रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दी लकडाउनले अन्य विकास आयोजना ठप्प भइरहेका बेला सुर्खेतमा संचालित भेरी बबई बहुद्देश्य डाइभर्सन आयोजनामा भने असर परेको छैन। सरकारले लकडाउनमा राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्न निर्देशन दिएपछि भेरी बबईले दोस्रो चरणमा निर्माणलाई निरन्तरता दिएको हो। आयोजनाका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट एवं सूचना अधिकारी कृष्ण प्रसाद उपाध्यायले नदीको बहाव फर्काउने र सुरूङको फिनिशिङको काम भइरहेको जानकारी दिनुभयो। पश्चिम नेपालको औद्योगिक शहर नेपालगंजमा लकडाउनको अवधिमा पनि अत्यावश्यक वस्तुहरू उत्पादन गर्ने उद्योगहरू सञ्चालनमा रहेका छन्। केही निश्चित मापदण्ड बनाएर अन्य आवश्यक उद्योगहरू पनि सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने उद्योगीहरू बताउँछन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
नेपालगंज औद्योगिक क्षेत्रभित्र मात्रै 37 उद्योग छन्, तर त्यहाँ रहेका पानी र खाद्यान्न उद्योग मात्रै चलिरहेका छन्। अप्ठ्यारो परिस्थितिका बावजुद पनि उद्योग चलाइरहेको सञ्चालकहरू बताउँछन्। नेपालगंज औद्योगिक क्षेत्रभित्र रहेको विनायक फूड इण्डस्ट्रीजका संचालक मिनेश मास्के
कामदारहरूलाई मास्क, सेनिटाइजर, यसको सोसल डिस्टेन्स कायम गरेर अहिले सञ्चालनमा कच्चा पदार्थको घरि छिमेकी राष्ट्रबाट पहिलाभन्दा अलि ढिलो आइरहेको आइरहेको।
उद्योगमा काम गर्ने कामदारहरू पनि आवश्यक सजगता अपनाएर काम गरिरहेको बताउँछन्। नेपालगंज औद्योगिक क्षेत्रभित्रका खाद्यान्न उद्योगमा काम गर्ने गीता चौधरी र पार्वती ओली बाँकीमा अहिले खाद्यान्न र पानी उद्योग मात्रै सञ्चालनमा रहेकाले अन्य केही आवश्यक उद्योगहरू पनि चलाउन सरकारले मापदण्ड बनाइदिनुपर्ने उद्योगीहरू बताउँछन्। नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी
अब सरकारले निर्णय गरोस् बोरा उद्योगहरू छ, अब त्यस्तै आटा प्याकिङ गर्नको लागि बोरा चाहिन्छ होइन, अब तिनीहरूलाई पनि समस्या परेको थियो, अब बोरा छैन भने आटा कसरी प्याक गर्ने, त्यस्तो उद्योगहरू अलिअलि सञ्चालनमा ल्याउँदा राम्रो हुन्छ भनेर हाम्रो माग पनि भएको छ।
उद्योगमा काम गर्ने कामदारहरू पनि अहिले समस्यामा छन्। अधिकांश उद्योग बन्द हुँदा छाक टार्न धौधौ भएकाले उनीहरूलाई 50% भए पनि तलब दिन संघले सहजीकरण गरेको मन्सुरी बताउनुहुन्छ।
लेबरहरू जुन काम गर्ने स्टाफहरू छन् अथवा लेबरहरू छन् चाहन कम्तीमा 50% चाहिँ तलबहरू दिनुपर्छ भनेर महासंघले पनि निर्णय गरेको थियो, त्यो अनुसार 50% कोही आपसी सहमतिमा बाँडेका छन् अहिलेसम्म।
आर्थिक क्षेत्रको मेरुदण्डका रूपमा रहेको औद्योगिक क्षेत्र एक महिनाभन्दा लामो लकडाउनका कारण प्रभावित भएकाले अब विस्तारै निश्चित मापदण्ड बनाएर अन्य केही आवश्यक उद्योगहरू पनि सञ्चालन गर्ने वातावरण मिलाउन जरूरी देखिन्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चीनका राजदूत हाउ याङची बीच हिजो भेटवार्ता भएको छ। अध्यक्ष दाहालको निवास खुमलटारमा हिजो भएको भेटमा कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालले गरिरहेको प्रयास र चीनिया सहयोगका बारेमा कुराकानी भएको थियो। अध्यक्ष दाहालले कोरोनासँग आफै पनि जुधिरहेको चीनले खुल्ला हृदयका साथ नेपाललाई सहयोग गरेकामा चीन सरकार र चीनिया जनताको उच्च प्रशंसा गर्नुभयो। त्यस अवसरमा चीनिया राजदूतले कोरोना भाइरसको नियन्त्रणमा नेपाललाई उपलब्ध गराएको सहयोग निरन्तर जारी राख्ने र आवश्यक परेको खण्डमा अझै थप सहयोग उपलब्ध गराउने जानकारी अध्यक्ष प्रचण्डलाई गराउनु भएको थियो। यसै गरी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि हिजै चीनिया राजदूतले शिष्टाचार भेट गर्नुभएको छ। बिहिबार बीएआरएसी बम विस्फोट भई चारजना बाल बालिकाको मृत्यु भएको रोल्पाको त्रिवेणी गाउँपालिका साथ गौरी गाउँमा फेरि बेवारिसी बम भेटिएपछि नेपाली सेनाले हिजो निष्क्रिय पारेको छ। सोही ठाउँमा अर्को विस्फोट नभएको बम समेत रहेको भन्ने स्थानीय बासिन्दाले दिएको जानकारीका आधारमा सेनाको टोली पुगी डिस्पोज गरेको हो। प्रदेश नम्बर पाँच सरकारका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा बिहिबार बम विस्फोटमा परि चार बाल बालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको नेपाल स्थित कार्यालयले संगठनको लोगो वा प्रतीकको प्रयोग संगठनद्वारा अनुमोदन गरिएका सामग्रीहरूमा मात्र प्रयोग गर्न सकिने स्पष्ट गरेको छ। नेपालमा विभिन्न प्रयोजनहरूमा संगठनको लोगो अनधिकृत रूपमा प्रयोग भएको बारेमा आफ्नो ध्यान आकर्षण भएको जनाउँदै संगठनले हिजो एक विज्ञप्ति जारी गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेको हो। लोगोको उपयोग डब्ल्यूएचओसँग आधिकारिक रूपमा सहकार्य गरिरहेका तथा डब्ल्यूएचओका साथ काम गरिरहेका सरकारी निकायहरू र संस्थानहरूका लागि मात्रै गरिएको पनि संगठनले स्पष्ट गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एडिट हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। रेडियो नेपालकी प्रथम गायिका राणुदेवी अधिकारीको निधन भएको छ। प्रजातन्त्र सेनानी समेत रहनुभएकी अधिकारीको 84 वर्षको उमेरमा काठमाडौँको सेनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा बिहिबार राति निधन भएको हो। एक रिपोर्ट विमल गेवालीबाट।
रेडियो नेपालको तरंगमा पहिलो नारी स्वर गुन्जाउने साहसी गायिका राणुदेवी अधिकारी, उहाँको यो आवाज एउटा अन्तर्वार्ताबाट झिकिएको हो। यस्तै अरू बाजासँगै गाइएका केही गीतहरू हाम्रो रेकर्डमा छन् जुन कालजयी छन्। राणुदेवी अधिकारीले सबै खालका गीत गाउनुभयो, तीमध्ये उहाँ आफूलाई सबैभन्दा मन परेको गीत यसलाई ठान्नुहुन्थ्यो।
मैले आफ्नो जीवनमा विभिन्न किसिमका गीतहरू गाए, जस्तो क्रान्तिकारी गीत, झाउरे गीत, लोकगीत इत्यादि। तापनि मैले गाएका गीतहरू मध्ये मलाई सबैभन्दा मन परेको गीतको बोल हो मेरो मुटुको माझमा कसको तस्विर झल्कियो।
जहानिया राणा शासनको विरोधमा गीत मार्फत राजनैतिक चेतनाको सन्देश फैलाउन क्रान्तिको भाषा बोल्ने साहस आफैमा ऐतिहासिक छ। तारणी प्रसाद कोइरालाले रेडियोलाई यस्तो माध्यम बनाउने सोच राखेपछि शुरू भएको रेडियो प्रसारणको इतिहास रेडियो नेपालको जन्मसँग जोडिन पुगेको छ। भोजपुर हुँदै विराटनगरबाट थालिएको त्यो अभियान 2007 सालको क्रान्ति सफल भएसँगै रेडियो नेपालको नाममा काठमाडौँ आउनु र 2007 साल चैत्र 20 गतेबाट औपचारिक प्रसारणको आरम्भ हुनु हाम्रो आजको जग हो। त्यस्ताका महिलाले गीत गाउने हिम्मत गर्नुलाई आज सम्झिँदा कानूनी स्वीकृति तोडेर निस्कने साहस जस्तै ठान्नुहुन्छ संगीत समीक्षक प्रकाश स्वामी।
राणुदेवी अधिकारीको त्यो समयको गायकी, उहाँको व्यक्तिगत उपस्थिति अनि गायकीको त्यो वैभवता, उहाँको आफ्नो चेतनाको स्तर त्यहाँ देखिन्छ। नारीको स्वतन्त्रतामाथिको त्यत्रो लामो दमनको समयमा राणुदेवीको त्यो गायकीलाई महिलाहरूले त्यो स्वीकृति तोडेर बाहिर आऊ भनेको बेला
गायन यात्रा को पहिलो चरणका केही वर्ष सक्रिय भएर इतिहास बनाउनु भएकी रानु देवीले पछि गायन कलालाई निरन्तरता दिनुभएन। शिक्षण पेसामा 20 वर्षसँगै काम गर्नुभएकी उहाँकी सखी शान्ता घिमिरे
केटाकेटीहरूमा एकदम प्रिय हुनुहुन्थ्यो र जहिले पनि स्कूलमा कुनै सांस्कृतिक कार्यक्रम गराउनु पर्दा केही गर्नु पर्दा हामी रानुलाई अनुरोध गर्थ्यौं र रानु अधिकारी अगाडि बढेर उहाँ अलिअलि नृत्य पनि जान्नुहुन्थ्यो। 2036 सालमा शिक्षक आन्दोलन गरौँ। अब शिक्षकहरूले त्यति बेलासम्म सञ्चय कोष पेन्सन केही पाउँदैनथे त्यति बेला अनि रानु अधिकारीको त्यो पुरानो गीत क्रान्ति गीत हामी गाएर त्यहाँनिर आन्दोलन गर्न हिँड्थ्यौं।
दुई छोरी र एक छोराकी आमा रानु देवी नेपालको महिला अधिकार आन्दोलनकी सम्मानित व्यक्तित्व पनि। तिनै साहसी आमाकी छोरी अल्पना रेग्मी आमाको त्यो संघर्षलाई यसरी सम्झनुहुन्छ।
आमा यस्तो जेल बसेको आमाले क्रान्ति ल्याइसकेको भनेर कुरा गरिरहन्थ्यौं। आमालाई देखेरै धेरै कुरा गर्न शक्ति मिल्छ हामीलाई। आमालाई देख्ने बित्तिकै यस्तो मान्छेको छोरी भएर कसरी हार खाने भनेर सानोदेखि ठूलो कुरासँग पनि लड्ने क्षमता पनि हुन्छ।
रेडियो प्रसारणको इतिहाससँग जोडिएको एउटा गौरवपूर्ण नामको अघि अब स्वर्गीय भन्ने शब्द थपिएको छ। हाम्रा लागि यो दुःखद क्षण हो। नेपाली संगीतको आकाशमा सदा चम्किने गरी देह त्यागेकी रेडियो नेपालकी प्रथम गायिका श्रद्धेय रानु देवी अधिकारीप्रति हार्दिक श्रद्धांजलि। विमल गेवाली, रेडियो नेपाल, काठमाडौँ।
रानु देवी अधिकारीको निधनप्रति रेडियो नेपालले दुःख व्यक्त गरेको छ। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले हिजो एक शोक वक्तव्य प्रकाशित गरी उहाँको निधनले नेपाली सांगीतिक क्षेत्रमा अपूरणीय क्षति भएको उल्लेख गर्नुभएको छ। रानु देवी अधिकारीको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। सभापति शेरबहादुर देउवाले हिजो एक शोक वक्तव्य प्रकाशित गर्दै निरंकुशता विरूद्धको प्रजातान्त्रिक आन्दोलनको कठिन समयमा रेडियो नेपालमा गीत गाएर रानु देवी अधिकारीले देखाएको साहस सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता जयन्ती आज माता सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। आजको दिनलाई सीता जयन्तीका रूपमा देशभरका राम मन्दिरमा विशेष पूजा आजा गरी मनाइन्छ। जनकपुरको राम जानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरे पनि यस वर्ष लकडाउनका कारण प्रभावित भएको छ। राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रूपमा रहेको नागढुङ्गामा निजी क्षेत्रको पहलमा सवारी साधन निसंक्रमण गराउने डिसइन्फेक्सन टनेल सञ्चालनमा आएको छ। काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातको पहलमा तयार पारिएको सो टनेल हिजो सञ्चालनमा ल्याइएको हो। काठमाडौँ भित्र नै सवारी साधनलाई कोरोना भाइरसको जोखिम हुन नदी प्रवेश गराउने लक्ष्यका साथ सरकारको स्वीकृतिमा सो यातायातले टनेल निर्माण गरेको हो। ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको पुरानो बैंक लाइनमा गए राती आग लागि हुँदा 8 घर जलेर नष्ट भएका छन्। नजिकैका अन्य 2 घरहरू भत्काइएका छन्। राति करिब 10:30 बजेदेखि आगलागी शुरू भएको थियो। भण्डारी खाजा घर आसपासबाट आगलागी शुरू भएको स्थानीयले बताएका छन्। आगलागी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली सहित स्थानीयले करिब 2 घण्टापछि नियन्त्रणमा लिएका थिए। आगलागीले स्थानीय खेम केसी, खड्ग थापा, नेत्र कार्की लगायतको घर जलेर नष्ट भएका छन्। हुम्लाको उत्तरी नामखा गाउँपालिकाका 2 विद्यालयमा लकडाउनका बेला पनि नियमित पठन पाठन भइरहेका छन्। हिमाल पारीको नामले चिनिने उत्तरी नामखा गाउँपालिका 6 लिमीको हजी र जाङ गाउँका 2 विद्यालयमा अहिले पनि नियमित पठन पाठन भइरहेको छ। झापाको मेचीनगर नगरपालिकाले लकडाउन पालना नगर्ने विरूद्ध कड़ा कदम चाल्ने निर्णय गरेको छ। अनुमति र आधिकारिक पास बिना मेचीनगरमा प्रवेश गर्ने तथा लकडाउन पालना नगर्नेलाई अनिवार्य रूपमा 15 दिनको क्वारेन्टाइनमा राखिने भएको छ। नगर प्रमुख विमल आचार्यले जुन ओडामा लकडाउन पालना नगरी मान्छे हिँड्छन् वा पुग्छन् त्यही ओडामा बसाइने उहाँले जानकारी दिनुभयो। कोरोना भाइरसको सम्भावित जोखिमबाट बस्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठन पाठन अनलाइनमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई शिक्षा प्याकेज ल्याएको छ। नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायसँगको परामर्शका आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिश गरिएका मोबाइल नम्बरलाई बजार मूल्यभन्दा निकै सस्तो दर रेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई शिक्षा प्याकेज ल्याइएको उल्लेख छ। अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गत माघ 3 गते कास्कीको अन्नपूर्ण गाउँपालिका 11 को हिङकु केव वरिपरिको हिम पहिरोमा परि बेपत्ता 2 जनाको शव फेला परेको छ। यससँगै पहिरोमा परेर हराएका 3 नेपाली पर्यटक, पथ प्रदर्शक तथा 4 कोरियन पर्यटक गरी 7 जनाकै शव फेला परेको हो। सुदूरपश्चिमका अधिकांश क्षेत्रमा आइतबारदेखि भएको वर्षाले कञ्चनपुर र कैलालीका नदीनालामा पानीको बहाव बढ़ेको छ। अविरल वर्षाका कारण कञ्चनपुर जिल्लाका केही गाउँमा बाढ़ी पसेको छ भने नदीका बगरमा बगर खेतीका रूपमा किसानले लगाएको तरकारी बाली समेत बगेर पूर्ण रूपमा नष्ट भएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
सुदूरपश्चिमका अधिकांश क्षेत्रमा आइतबारदेखि निरन्तर परिरहेको वर्षाले नदीमा पानीको बहाव बढ्दा कञ्चनपुरका विभिन्न नदीको बगरमा किसानले बगर खेतीका रूपमा लगाएको तरकारी बाली बगेर पूर्ण रूपमा नष्ट भएको छ। यहाँका दोदा, सुनबरा, स्याली, झरनाखोला, चौधर, जोगबुढा, महाकाली लगायतका नदीको बगरमा लगाइएको तरकारी खेती नष्ट हुँदा करोड़ौं मूल्य बराबरको क्षति हुनुका साथै लकडाउनको समयमा तरकारी अभाव हुने देखिन्छ। लालझाडी गाउँपालिका 3 बल्मी किसान तेजी राणा।
सबैले खतम भएछ, पुरै पानीमा छ, लगभग जाने हो 35-40 लाख।
यहाँका किसानहरूले हजारौं बिघा जति बगरमा लौका, फर्सी, काँक्रा, तरबुजा, खरबुजा, मूला, प्याज, टमाटर, खुर्सानी लगायत बेमौसमी तरकारी खेती गर्दै आउनु भएको थियो। किसानहरूले उत्पादन गरेको तरकारी कञ्चनपुर र कैलालीका विभिन्न बजारका साथै सुदूरपश्चिमका पहाड़ी जिल्लामा समेत पठाउने गरिन्थ्यो। तर बन्दाबन्दीका कारण बजारसम्म पुर्याउन नसकेको तरकारी नदीमा आएको अकल्पनीय बाढ़ीले बगाएर लगेको छ। बेलौरीको भकुण्डाका अर्का किसान गंगा राम राणा।
नदिया पूरै नोक्सान गरिसकेको छ।
उहाँहरू जस्तै धेरै किसानहरूको तरकारी खेतीमा क्षति पुगेपछि सम्बन्धित पालिकामा रहेका कृषि शाखा मार्फत लगत संकलनको कार्य भइरहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताउनु भएको छ।
अस्तिको त्यो पानीले बगर खेती लगायत अरू तरकारीहरू पनि बगरभन्दा बाहिरको पनि बिग्रेको अवस्था छ। 9 वटै पालिकाहरूमा खबर गरेर बगर खेती गर्ने किसानहरूको के कस्तो अवस्था, कस्तो चाहिँ सब्सक्राइब उपलब्ध गराले भन्ने टेलिफोनबाटै खबर गरिहाल्छ तपाईँलाई। त्यसपछि आगामी दिनमा नोक्सानीलाई कसरी सम्बोधन गर्ने स्थानीय तह र प्रदेश सरकार दुईटाले केही कदम चाल्नुपर्छ जस्तो लाग्छ।
लकडाउनको समयमा दैनिकी चलाउन मुस्किल भइरहेको अवस्थामा नदी तथा मानव बस्तीमा आएको अकल्पनीय बाढ़ीले यहाँका नागरिकको जनजीवन नराम्ररी प्रभावित भएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाका नेता किम जोङ उन झण्डै 3 हप्तापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिनु भएको छ। नेता किमले एउटा रासायनिक मल कारखानाको रिबन काटेर उद्घाटन गर्नुभएको उत्तर कोरियाको सरकारी संचार माध्यमले जनाएको छ। उद्घाटन कार्यक्रममा नेता किम आफ्नी दिदी किम यो जोङ र उच्च सरकारी अधिकारी सहित सहभागी हुनुभएको थियो। पछिल्लो समय सार्वजनिक कार्यक्रममा नदेखिएपछि नेता किमको स्वास्थ्यका विषयलाई लिएर विभिन्न अड्कलबाजी गरिएका थिए। रसियाका प्रधानमन्त्री मिखाइल मिसुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। रसियामा 1 लाख भन्दा बढ़ीलाई कोरोना संक्रमण भएको छ। गत जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएका मिसुस्तिनीले मुलुकमा कोरोना महामारीलाई सक्रियताका साथ सम्हालिरहनु भएको थियो। मिसुस्तिनीले आफूलाई कोरोना लागेपछि राष्ट्रपति भ्लादिमिर पुटिनलाई भिडियो सम्पर्क गरी बताउनु भएको र आफ्नो जिम्मेवारी उप प्रधानमन्त्रीलाई दिई राष्ट्रपतिलाई सो जानकारी गराउनु भएको संचार माध्यमहरूले भिडियोमा देखाएका थिए। कोरोना भाइरसको संक्रमणका कारण विश्वमा 2,39,570 जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट संक्रमितको संख्या 34 लाख नागेको छ। त्यसैगरी संक्रमित मध्ये 10,81,172 जना उपचारपछि निको भई घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि विभागले अमेरिकी स्वास्थ्य तथा विज्ञान केन्द्रले कोरोना भाइरस विरूद्ध बनाएको रेन्डेजिभिर नामक औषधिको आपतकालीन प्रयोगलाई अनुमति दिएको छ। गिलिड साइन्सको पहलमा बनेको रेन्डेजिभिर नामक औषधि कोरोना भाइरसका संक्रमितको उपचार गर्न 15 लाख थान औषधि वितरण गर्ने गिल्ड साइन्सले जनाएको छ। अमेरिकाको राष्ट्रपति निर्वाचनका डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले करिब 30 वर्ष अघि आफूले एकजना महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भन्ने आरोपको खण्डन गर्नुभएको छ। हिजो एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै बाइडेनले त्यस्तो घटना कहिल्यै नभएको बताउनुभयो। साथै उहाँले सिनेटको अभिलेखमा हेरेर पनि त्यसबारे प्रश्न हुन सकिने उल्लेख गर्नुभयो। बाइडेनलाई उहाँका पूर्व सहायक तारा रेड्डीले 30 वर्ष अघि आफूलाई यौन आक्रमण गरेको भन्दै गत महिना प्रहरीमा उजुरी दिएकी थिइन्। मौसम सम्बन्धी जानकारी। आज देशका पूर्वी तथा मध्य भागका साथै पश्चिमी पहाड़ी भागमा सामान्य बदली हुने र अन्य भागमा आंशिक बदली रही केही भागमा मेघगर्जन चट्याङ असिना र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 21.7 डिग्री सेल्सियस न्यूनतम तापक्रम 18.8 डिग्री सेल्सियस वर्षा 4.5 मिलिमिटर अहिले बिहानको सापेक्षिक आर्द्रता 91%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। आज काठमाडौँमा सूर्योदय अघि बिहान 5:28 भयो भने सूर्यास्त भरे साँझ 6:45 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। दुईजना थपिएपछि मुलुकभर कोरोना संक्रमितको संख्या 59। पछिल्लो पटक संक्रमण भेटिएका रूपन्देही र बाँकेमा लकडाउनमा थप कडाई। हरेक परिवारमा कम्तीमा एकजनाको कोरोना परीक्षण गराउने व्यवस्था गर्न सरकारलाई संसदको विधायन व्यवस्थापन समितिको निर्देशन। सत्तारूढ़ नेकपाको सचिवालय बैठक आज पुनः बस्दै लकडाउनबाट प्रभावित मुलुकभरका 10 लाख भन्दा बढ़ीलाई राहत वितरण। र उत्तर कोरियाली नेता किम जोङ उन 3 सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी। यसका साथै बिहान 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्ते।